الحمد لله
Recording in
وكفى
progress.
وسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. تو سیرت النبی صلی اللہ علیہ وآلہ وسلم کی کلاس میں ہم آخری ٹاپک جو پڑھ رہے تھے وہ تھا غزوہ تبوک کا. آپ لوگوں سے پوچھے بغیر ہی بتا دیا. تو اس غزوہ تبوک کے اندر سے جو ہے وہ آگے آگے قریب قریب ہو جائے نا، جگہ ہے یہاں سے تو آپ لوگ نظر بھی نہیں آ رہے. تو غزوہ تبوک کے اندر ہم نے آخری بات کیا کری تھی، کسی کو یاد ہے؟ جی حمزہ، کعب بن مالک رضی اللہ تعالی عنہ والا واقعہ. ٹھیک ہے، تو ایک بات آپ کو بتائی تھی ایز اے کوئز کہ کعب بن مالک رضی اللہ عنہ کی زندگی کا یہ سب سے زیادہ امپورٹنٹ اور حسین دن کیوں تھا، حالانکہ اسلام لانا جو ہے وہ سب سے زیادہ امپورٹنٹ اور حسین دن ہوتا ہے کسی کی زندگی کا. عفان نے اٹھا لیا تھا تو کیونکہ اللہ تعالیٰ نے اس موقع پر نا کعب بن مالک رضی اللہ تعالیٰ عنہ اور ان کے ساتھ جو دوسرے دو صحابہ تھے، ٹھیک ہے، تو ان کا بڑا ایکسپلسٹلی ذکر کیا، ٹھیک ہے، کہ یہ جو تین ہے نا اللہ تعالیٰ نے ان کی طرف بھی رجوع کیا اور ان کی توبہ کو بھی قبول کر لیا. ٹھیک ہے نا، اب یہ تین جو ہیں یہ کوئی اور لوگ نہیں ہو سکتے، یہ اسپیسیفکلی یہی تین حضرات تھے. تو گویا کہ اللہ تعالیٰ نے ان کے ایمان کی خود براہ راست گواہی دے دی اور ان کی توبہ کو قبول کر لیا. اور ویسے تو ویسے ہی سارے صحابہ کے توبہ کو اللہ تعالیٰ نے قبول کیا، لیکن پھر بھی ہر چیز کے ایک درجہ ہوتا ہے نا، تو ان کو اللہ تعالیٰ نے بڑا اسپیسیفک قبولیت عطا فرمائی. لیکن اس قبولیت کے بعد جو ہے نا وہ اللہ تعالیٰ نے ان کو ایک نصیحت بھی فرما دی، بلکہ ان کے ساتھ ان کے ضمن میں اللہ تعالیٰ نے سب کو نصیحت فرما دی. ٹھیک ہے، کہ یہ جو تمہارے اوپر اتنی مشکل آ گئی نا، یہ جو تم یو گاٹ یور سیلف انٹو سچ اے بگ میس، سمجھتے ہیں؟ ٹھیک ہے، کہ تم اپنے آپ کو جو ہے نا اتنے بڑے مصیبت کے اندر جو پھنسا لیا تھا نا، ٹھیک ہے، کہ تم جو ہے وہ تمہارا سوشل بائیکاٹ کر دیا گیا اور نبی علیہ الصلوۃ والسلام بھی تمہاری طرف دیکھ نہیں رہے تھے، تمہارے دوستوں نے تمہارے سلام کا جواب دینے سے بھی ہے نا وہ اتنا جو تمہاری زندگی کے اندر مشکل آ گئی نا، تو یو کین اوائڈ دس، یو کوڈ ہیو اوائڈیڈ دس. ٹھیک ہے نا، تم اس کو اوائڈ کر سکتے تھے، تم اس سے اجتناب کر سکتے تھے. ٹھیک ہے، تو اللہ تعالیٰ نے جو ہے نا وہ اس وقت ایک ایسی نصیحت فرما دی کہ جو کہ صحابہ کے اوپر بھی اسی طرح اپلائی ہوتی تھی جس طرح سے کہ وہ ہمارے اوپر اپلائی ہوتی ہے، بلکہ ہمارے اوپر بھی اسی طرح اپلائی ہوتی ہے جیسے کہ صحابہ کے اوپر اپلائی ہوتی تھی. وہ کیا نصیحت تھی؟ ماشاء اللہ، بالکل صحیح. ٹھیک ہے نا، کیونکہ وہی آیات جس کے اندر اللہ تعالیٰ نے ان کی توبہ کی قبولیت کا تذکرہ کیا نا، اسی آیات کے مجموعے کے آخر میں اللہ تعالیٰ نے یہ بھی فرما دیا، یا ایھا الذین آمنوا، او ایمان والوں، یعنی جو پہلے سے مسلمان ہو چکے ہو، ایمان لا چکے ہو، میرے رسول اللہ صلی اللہ علیہ وسلم کی تصدیق کر چکے ہو. ایمان والے وہی ہوتے ہیں نا جو پہلے سے تصدیق کر چکے ہیں، ان کو فرمایا اتقوا اللہ، اللہ تعالیٰ سے ڈرو، اللہ تعالیٰ تمہیں ہر وقت دیکھ رہا ہے، ہر چیز تمہاری سن رہا ہے، ہر چیز جانتا ہے، اوپر سے تم کو نہیں خالی دیکھ رہا بلکہ تمہیں اندر سے بھی دیکھ رہا ہے کہ تمہارے دلوں کے اندر کیا سوچ چل رہی ہے، کیا فکر چل رہی ہے، کیا پلاننگ چل رہی ہے. تو اس اللہ کا تقوی اختیار کرو. ٹھیک ہے نا، اتقوا الرسول کا لفظ استعمال نہیں کیا، رائٹ، اتقوا الشیخ کا لفظ استعمال نہیں کیا، اتقوا حضرت کا لفظ استعمال نہیں کیا، اتقوا مما کا لفظ استعمال نہیں کیا، مما سے ڈرو، اتقوا ابو کا لفظ استعمال نہیں کیا کہ ابا سے ڈرو. ٹھیک ہے نا، اتقوا اللہ. ٹھیک ہے، اور کسی کو پتہ نہیں ہوتا تمہارے اندر کیا حرکتیں چل رہی ہیں، کیا سوچیں چل رہی ہیں، کیا پلاننگ چل رہی ہے، اللہ کو سب کچھ پتہ ہوتا ہے. ٹھیک ہے، تو یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین، سچوں کے ساتھ ہو جاؤ. सादकीन कौन थे? सादकीन जो है वो नबी अलैहिस्सलाम के साथ जो लोग थे ना, जो कि आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर ईमान लेकर के आए थे, और वो हर बात में नबी अलैहिस्सलाम से एग्री करते थे, चाहे वो उनको समझ में आए चाहे उनको नहीं समझ में आए। ठीक है, जैसे हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला अन के, जब नबी अलैहिस्सलाम मेराज के ऊपर गए तो मेराज का जो वाकया था ना, वो अकल में समझ में आने वाला नहीं था। अकल से अगर आप सोचें तो ये सब कैसे हो सकता है कि आप जो है वो एक ही रात के अंदर जो है बैतुल मुकद्दस चले जाएं, और फिर वहां से जो है वो ऊपर चले जाएं, और फिर आसमानों की सैर करके आ जाएं, और अल्लाह ताला से मिल लें, और जन्नत को भी देख लें, जहन्नम को भी देख लें। अकल में हमारे ये सारी बातें नहीं आ सकती। लेकिन अबू बकर सिद्दीक रज़ी अल्लाह ने क्या फरमाया था अबू जहल को, कि अगर नबी अलैहिस्सलाम ये बात फरमा रहे हैं ना, तो बिल्कुल सच्ची बात है। ठीक है ना, इसके ऊपर नबी अलैहिस्सलाम ने उनको सिद्दीक का लकब दिया था। ठीक है, तो सिद्दीक और सादिक जो है ना, ये सच्चे लोगों का मतलब ये नहीं होता कि बस कभी भी झूठ मुंह से ना निकले। कभी गलती से इंसान के मुंह से झूठ निकल सकता है, लेकिन उसके ऊपर वो तौबा कर लेता है तो फिर वो सादिकीन के अंदर शामिल हो जाता है। जैसे कि ये सहाबे कराम थे, तो हजरत काब बिन मालिक रजी अल्लाह अन्हु ने नबी अलैहिस्सलाम को भी यही फरमाया कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, आज से जो है ना मैंने ये इरादा कर लिया है कि मैं कभी भी झूठ नहीं बोलूंगा, मैं कभी भी झूठ नहीं बोलूंगा। ठीक है, क्योंकि मुझे इतनी बड़ी मुसीबत से जिस बात ने बाहर निकाला ना, वो मेरा सच बोलना ही था। ठीक है ना, वो आकर के नबी अलैहिस्सलाम के सामने कोई उल्टा सीधा एक्सक्यूज कर देते, मैं ये तकलीफ हो गई थी और वो मसला हो गया था, और फलाना बीमार हो गया था, और मुझे अटैक हो गया था, और ये हो गया था, 1,000 बहाने इंसान बना सकता है। लेकिन इन्होंने एक भी बहाना नहीं बनाया, बहाना ही झूठ होता है। आज सुबह हम हजरत की किताब में से भी पढ़ रहे थे कि बहाना जो है ना वो असल में झूठ ही होता है। ठीक है, तो इन्होंने सच बात कर दी, इस सच की वजह से जो है वो इनके ऊपर मुसीबत तो आई। ठीक है ना, जैसे कि हम भी क्यों सच नहीं बोलते, मुसीबत आ जाएगी, फंस जाएंगे, मुश्किल आ जाएगी, इस वजह से हम सच नहीं बोलते हैं ना। ठीक है, लेकिन सच बोलने से जो है ना, वो बेशक थोड़ी सी मुसीबत तो आ भी सकती है, ये नहीं कि हमेशा जरूरी है कि सच बोलेंगे तो मुसीबत आएगी, नहीं, जरूरी नहीं है कि हमेशा मुसीबत आएगी, कभी कभी सच बोलने पर मुसीबत आ जाती है। जैसे कि काब बिन मालिक रजी अल्लाह तआला अन्हु के ऊपर आ गई मुसीबत, 50 डेज तक की मुसीबत थी, लेकिन 50 डेज के बाद जो अल्लाह ताला ने उनकी तौबा को कबूल किया है, और जो उनके लिए जो है ना वो जन्नत के फैसले हो गए हैं, तो वो मुसीबत, 50 डेज की मुसीबत जो है उसके सामने कोई हैसियत ही नहीं रखती ना। ठीक है, तो यही उसूल है, हमें भी इसको याद रखना है कि हमने किसी के खौफ की वजह से ना झूठ नहीं बोलना है, हमने सच बोलना है। अच्छा, फिर उसके बाद सीरत नबी सल्लल्लाहु अलैहि वसल्लम को हम आगे चलाते हैं। ये वाकया गज़वे तबूक का मुकम्मल हो गया, नबी अलैहि सलाम जो है वो वापस मदीना तैयबा आ गए। उसके बाद जो है वो इसी साल में, हम कौन से वाले साल में, रेहान 9th हिजरी में, 9 ज़िलहज, यानी 9, ठीक है, तो 9 हिजरी के अंदर है। तो इसमें जो सेकंड लास्ट महीना होता है, जी कादा, जिलहज्जा, जी कादा, आप जी कादा शुरू हो गया, अपन जिल शवाल खत्म हो गया, जी कादा शुरू हो गया, तो हम भी जी कादा के अंदर ही हैं। तो 9 हिजरी के जी कादा के अंदर ना, नबी अलैहिस्सलाम ने हजरत सिद्दीक अकबर रजी अल्लाह तआला अन्हु को हज के ऊपर रवाना किया। ठीक है, उनके साथ जो है वो 350 सहाबा को भेजा, ठीक है, हज के लिए। मदीना तैयबा से सफर जो उस जमाने में लोग किया करते थे, तो उसके अंदर जो है वो अच्छे खासे दिन लगा करते थे, यानी इसी वजह से ज़िकादा के अंदर ही रवाना कर दिया अमीर हज बना करके। ये दूसरा हज था ना, इससे पिछले साल 8 हिजरी में भी हज किया था मुसलमानों ने, लेकिन उस हज के अमीर किसको बनाया था नबी अलैहिस्सलाम ने, अगर किसी को नाम याद हो, मुझे भी नाम याद नहीं है वैसे, लेकिन फिर भी कुछ आइडेंटिफिकेशन, वो कौन कौन से सहाबी थे जिनको के 8 हिजरी में फतेह मक्का के फौरन बाद नबी अलैहिस्सलाम ने हज का अमीर बनाया था। वो वही सहाबा थे के जो के नबी अलैहिस्सलाम ने मक्का मुकरमा का अमीर भी जिनको बना दिया था। ठीक है, ये फतेह मक्का के दौरान ही मुसलमान हुए थे। ये उन्हीं लोगों में से थे जो बैठे हुए ना बातें कर रहे थे कि वो ये बिलाल जो है वो काबतुल्ला के ऊपर चढ़ करके ये हबशी गुलाम अजान दे रहा है, इससे पहले काश के हम मर जाते, अच्छा ही हुआ हमारे अब्बा मर गए, अब्बा को ये दिन देखना नहीं पड़ा, वरना पता नहीं क्या उनके दिल पे गुजर। इस किस्म की ये लोग बातें कर रहे थे, तो उनमें ये वाले सहाबी मौजूद थे। नबी अलैहिस्सलाम वहां से जब गुजरे, आप सब फरमाया कि अच्छा तुम ये बातें कर रहे थे, तुम ये कह रहे थे, तुम ये कह रहे थे, तो उस वक्त जो है ना वो ये सारे के सारे मुसलमान हो गए। आप कुछ कह रहे हैं?
धन्यवाद।
अच्छा, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इस तरह से फरमाया, तो ये सब जो है वो मुसलमान हो गए। और इन्हीं में से एक को जो है वो नबी सल्लल्लाहु अलैहि वसल्लम ने मक्का मुकरमा का अमीर बना दिया। और जब वापस आ रहे थे तो इनको जब जिलहज्जा का महीना आने वाला था तो कहा कि भाई आप मुसलमानों को हज करवाएं सही तरीके पे, जिस तरीके पे हज होता है। ये लोग क्या किया करते थे, ये जो मुशरिकीन मक्का थे ना, ये हज तो करते थे, ठीक है, ये लोग सिर्फ दुनियादार लोग नहीं थे, बल्कि ये लोग दुनियादार थे ही नहीं, ये क्या थे, ये दीनदार लोग थे, ठीक है ना। जैसे हम भी बहुत सारे माशाल्लाह दीनदार हैं, कोई भी दुनियादार यहाँ पे नहीं बैठा हुआ, सारे माशाल्लाह टोपी वाले राइट, तो दीनदार लोग हैं सारे के सारे। ये जो मुशरिकीन है मक्का थे, ये दुनियादार लोग नहीं थे, ठीक है ना। दुनियादार लोग हैं ना, वो क्लासों में नहीं आते, दुनियादार लोग होते हैं वहां पे कहीं गाड़ी चला रहे होंगे करके, उस रात के बाद यहाँ पे चलाते रहते हैं, ठीक है, और जो है वो कुछ और किस्म की डांसिंग वांसिंग कर रहे होंगे या कोई उल्टी सीधी हरकतें कर, वो दुनियादार लोग कहलाते हैं। दीनदार लोग क्या करते हैं भाई, हैं दीनदार लोग उम्रे करते हैं सही है, दीनदार लोग जो है ना वो मजलिस में आते हैं, दीनदार लोग जो है वो इज्तेमात के अंदर जाते हैं, दीनदार लोग जो है वो नमाजें पढ़ते हैं, ये दीनदार लोग कहते हैं हज भी करते हैं, बल्कि शायद रोजाना हर 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 साल ही हज करते हैं। तो ये होती है दीनदार की डेफिनेशन, ठीक है। तो मक्का मुकरमा के मुशरिकीन जो थे ना, ये दुनियादार लोग नहीं थे, ये दीनदार लोग थे, ठीक है। तो ये हज करते थे, लेकिन क्या करते थे, ये हज करते थे अपनी मर्जी से अल्लाह के बताए हुए तरीके के ऊपर हज नहीं करते थे, ये अपने तरीके के ऊपर हज करते थे। तो इस वजह से ना ये कहते थे कि हम जो है ना वो हज करने के लिए हम अराफात नहीं जाएंगे, ठीक है, अराफात इज टू फार, बहुत दूर है ये, और ये तो हरम की बाउंड्री से बाहर है, और हम तो हरम के लोग हैं भाई, अल्लाह का हरम सबसे ज्यादा अजीम चीज है, सबसे ज्यादा। तिजारत के लिए तो जाते थे हरम के बाहर, लेकिन हज के लिए नहीं जाते थे हरम के बाहर, कहते थे हज हम हरम के अंदर ही करेंगे। तो ये ना मुजदलफा से आकर के चक्कर काट करके वापस आ जाते थे, ठीक है, मिना चले आते थे, मिना भी जो है वो हरम के अंदर आता है, मुजदलफा भी हरम के अंदर आता है, अराफात इज दी ओनली प्लेस जो कि हरम के बाहर है, 8 किलोमीटर दूर है वो, ठीक है। तो ये तरीका सही नहीं था भाई, हजरत इब्राहिम अलैहिस्सलाम ने जो हज किया था तो वो तो अराफात जाकर के हज किया था, मस्जिद निमरा, मस्जिद खीफ, ठीक है, वो तो अराफात के अंदर ये सब कुछ। खैर मस्जिद निमरा तो खैर, मस्जिद खीफ तो इधर है मिना में ना, राइट। हाँ, तो अब इनको जो है ना वो बात यही है कि दीनदारी भी करनी है, अल्लाह को राजी भी करना है, लेकिन जो बड़ों ने तरीका सिखाया है उस तरीके पे राजी नहीं करना, अपनी मर्जी से राजी करना है, ठीक है ना। तो ये जो दीनदारी होती है ना, अल्लाह ताला इस दीनदारी को रिजेक्ट कर देते हैं, मुझे नहीं चाहिए तुम्हारी दीनदारी, मुझे नहीं चाहिए तुम्हारे हज, मुझे नहीं चाहिए तुम्हारे उम्रे, मुझे नहीं चाहिए तुम्हारी इबादतें नमाजें, मुझे तो वो तरीके से नमाजें चाहिए जो तरीका मैंने अपने रसूल के जरिए से तुम्हें सिखलाया है, अगर उस तरीके को फॉलो नहीं करोगे तो गो टू हेल, क्या कहते हैं इसको उर्दू में, कहते हैं जहन्नम में जाओ तुम, और तुम्हारी इबादतें तुम्हारे साथ जहन्नम में जाएंगी, ठीक है। तो ये लोग जो है ना फिर अरफात छोड़ करके आ जाते थे। नबी अलैहिस्सलाम ने फिर उस हज को सही तरीके के ऊपर री इस्टैब्लिश किया, और फिर ये लोग और भी मजीद हरकतें करते थे कि महीनों को भी आगे पीछे करते थे, इनका दिल चाहता था कि नहीं यार इस महीने में हमें लड़ाई करनी है, ठीक है, तो लड़ाई करने के महीने जो होते थे जिसमें कि लड़ाई हराम नहीं थी, तो वो थे रजब और ज़िलक़ादा, ज़िलहज्जा और मुहर्रम के अलावा जो 8 महीने होते हैं उनके अंदर लड़ाई हराम नहीं है। तो इनको जब कभी लड़ाई करनी होती थी ना रजब के अंदर, तो वो रजब को जो है ना वो चेंज करके कुछ और बना देते थे और उसके अंदर लड़ाई कर लेते, और फिर कहते थे हम अगले महीने रजब कर लेंगे, ठीक है, और अगर ज़िलक़ादा में लड़ाई करनी होती तो कहते हैं हम ज़िलक़ादा जो है ना हम बाद में कर लेंगे, ठीक है। तो इस तरह से जो है ना वो मूव अराउंड करते रहते थे, ठीक है। तो दीन के साथ खेलना इसको कहते हैं, प्लेइंग अराउंड विद दीन, ठीक है। तो अल्लाह ताला इस प्लेइंग अराउंड विद दीन को भी जो है वो गो टू हेल, ठीक है, मुझे ऐसा दीन तुम्हारा नहीं चाहिए। तो बहरहाल हज के लिए अब नबी अलैहिस्सलाम, दूसरा हज था ये, पहला हज तो पिछले साल हो गया 8 हिजरी को, 9 हिजरी को दूसरा हज हजरत अबू बकर सिद्दीक के साथ मुसलमानों को भेजा। और उसी वक्त जो है ना, कुछ रिवायात से पता चलता है कि अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु जब रवाना हो चुके थे मदीना तैयबा से बाहर निकल करके जुल्हलैफा, जहां पे जाकर के अहराम बांधते हैं, वहां तक पहुंच चुके थे ना, तो नबी अलैहिस्सलाम के ऊपर सूरह तौबा की आयात नाजिल हुई। ठीक है, 40 आयात सूरह तौबा, जिसको सूरह बराअत भी कहा जाता है। ठीक है, तो वो आयात नाजिल हुई, तो उनके अंदर जो है ना बड़े स्पेसिफिक अहकामात थे, हज के मुतालिक भी थे और मुशरिकीन के मुतालिक भी थे। ठीक है, तो वो अहकामात जो है फिर नबी अलैहिस्सलाम को बताया गया, जिब्राइल अलैहिस्सलाम बताते थे आकर के अब क्या करना है इन आयात का। तो हुक्म आया कि जो हज के ऊपर मुसलमान इकट्ठे होते हैं ना, अब 350 तो यहाँ से गए थे, लेकिन दूसरी जगहों से भी, मक्का मुकरमा से भी आ रहे होंगे, यमन से भी आ रहे होंगे, कुछ दूसरे तबूक वगैरह से भी आ रहे होंगे, तो ये सारे मुसलमान जो जमा होंगे, तो वहां पर जो है ना ये अहकामात सबको सुनाए जाए। ठीक है, तो वो अहकामात क्या थे, उनमें से एक हुक्म तो ये था कि हुक्म था या ये कि एक ऐलान था, ऐलानात भी आप इनको कह सकते हैं। ठीक है, तो एक ऐलान ये था कि मुशरिक जो होगा ना, वो हरगिज जन्नत में नहीं जा सकता, जो भी मुशरिक होगा वो हरगिज जन्नत में नहीं जा सकता। ये भी एक ऐलान था भाई, जो कि सारे लोगों को बताना था। ठीक है, अगरचे कि आप सोच रहे होंगे कि हाँ भाई ये तो सबसे बुनियादी चीज है इस्लाम लाने की, तो जो हज पे आ रहे होंगे तो उनको तो पहले से ही बात पता होगी, लेकिन रीइटरेट करना भी बड़ा इंपॉर्टेंट होता है किसी बात को, जो सबसे अहम बात हो उसको यानी रिपीट करना। और फिर ये है कि जो बहुत सारे लोग अभी नए नए इस्लाम में दाखिल हो रहे थे ना, तो अब उस जमाने में ऐसा नहीं होता था ना कि आपने जो व्हाट्सएप मैसेज लिखा और सबको भेज दिया, सबने जो है वो मैसेज, आज को तो वैसे वो भी नहीं पढ़ते कई तरीके से। ठीक है, तो उस जमाने में कम्युनिकेशन जो होती थी ना, वो सारी वर्ड ऑफ माउथ से हो रही होती थी, लोग सुन रहे होते थे किसी की बात को, उसने उसको बता दिया, उसने उसको बता दिया, तो कुछ चीजें बीच में जो है ना वो जरा मिस आउट भी हो जाया करती थी। ठीक है, तो इस वजह से ना उसको रीइटरेट करना, री एम्फेसाइज करना, इसकी बड़ी जरूरत रहती थी। तो एक तो ये था कि मुशरिकीन जो है वो हरगिज हरगिज जन्नत के अंदर नहीं जाएंगे। फिर उसके बाद था कि मुशरिकीन जो है ना वो मस्जिद हराम के पास भी नहीं आ सकते। ठीक है, तो जैसे आज भी जो होता है ना कि नॉन मुस्लिम्स टेक दिस एग्जिट, अब आप आगे नहीं जा सकते, जो मक्का मुकरमा की तरफ सड़क जा रही है उसमें आप नहीं जा सकते हरम के बाउंड्रीज के अंदर। तो ये हुक्म जो है वो उस वक्त आया था। और फिर उसके बाद एक तीसरा हुक्म ये था कि ये जो मुशरिकीन मक्का थे, आपने पहले सुना भी होगा कि ये लोग जो है ना अक्सर बगैर कपड़ों के लिबास, बगैर कपड़ों के ये तवाफ किया करते थे। उसकी वजह क्या थी कि जो मुशरिकीन मक्का कुरैश लोग थे ना, तो उन्होंने कहा कि भाई जो सारे लोग अरब से आकर के काबतुल्लाह का तवाफ करते हैं ना, तो बड़ा अच्छा है, यानी लेट्स मेक सम मनी आउट ऑफ इट है, ये तो बिजनेस अपॉर्चुनिटी हमारे लिए, इतने लोग जो है वो बाहर से आकर के जो है ना वो हमारे शहर में आते हैं और काबतुल्लाह का तवाफ करते हैं। तो उन्होंने कहा जी कि इसमें ना हम ये शर्त लगा देते हैं कि आप अपने कपड़ों में लिबास में तवाफ नहीं कर सकते। ठीक है, आपको ना हमसे कपड़े खरीदने पड़ेंगे, उन कपड़ों को पहन करके आप तवाफ कर सकते हैं, वरना आप तवाफ नहीं कर सकते। ठीक है, तो अब जो अमीर लोग होते थे जिनके पास पैसे होते थे, कुरैश मक्का से लिबास खरीदने के पैसे होते थे, तो वो तो इनसे लिबास खरीद देते थे और उसको पहन करके तवाफ कर लिया करते थे। और जो बहुत गरीब लोग होते थे तो उनके पास पैसे नहीं होते, कहते चलो जी हम बगैर कपड़ों के लिबास के तवाफ कर लिया करेंगे, तो ऐसा भी होता था। इतना जो है ना वो जहालत भी थी और इतनी बेहयाई भी उस जमाने के अंदर होती थी। तो हुक्म यह आ गया कि आज के बाद जो है ना वो किसी को इजाजत नहीं है काम करने की, और जो तुम एहराम लेकर के आ रहे हो तो उसी के अंदर तवाफ करो, ये हमसे कोई खरीदने वरीदने का, ये तो उन्होंने ड्रामा किया हुआ था खाली पैसे कमाने के लिए, तो उसकी भी कोई जरूरत नहीं है। और फिर उसके बाद एक ऐलान ये भी था कि नबी अलैहिस्सलाम ने कुछ मुशरिकीन को मोहलत दी थी कि तुम लोग अच्छा सोच लो, 4 महीने तुम्हें हमने जो है वो टाइम दिया है, किसी को जो है कुछ और टाइम दिया था कि ठीक है हम तुम इतने ऐसे तक जो है ना वो सोच लो, हम तुम्हें कुछ नहीं कहेंगे। ठीक है, तो नबी अलैहिस्सलाम ने जिसको जितना टाइम दिया था, मोहलत देना जिसको कहते हैं, तो उसको तो उतनी मोहलत दे दी जाएगी। ठीक है, लेकिन उसके अलावा किसी को जो है ना वो 4 महीने से ज्यादा की मोहलत मजीद नहीं दी जाएगी, यानी यौम नहर ٹینتھ ذی الحجہ قربانی کا دن یوم النحر، 10 ذی الحجہ کو ہم قربانی کرتے ہیں نا بقرعید کی، تو یوم النحر سے 4 مہینے تک بس یہ آخری مہلت ہے، اس کے بعد کوئی بھی مشرک اگر حرم میں پائے گئے نا اس کو قتل کر دیا جائے گا، اس کو زندہ نہیں چھوڑا جائے گا، تو سب کو وہاں سے نکل جانا ضروری ہے. جی تینوں حرم کے لیے، خیر مسجد اقصیٰ کے لیے تو یہ ڈیفینیٹلی نہیں ہے، ٹھیک ہے، اور یہ جو احکامات آئے تھے یہ مکہ مکرمہ کے لیے آئے تھے، ٹھیک ہے، اور مدینہ منورہ کے لیے الگ احکامات تھے کہ مدینہ منورہ کا جو حرم ہے اس کے اندر بھی مشرک نہیں جا سکتے، ٹھیک ہے. اب وہ حدیث مبارکہ کے اندر ہے، وہ قرآن مجید کی بھی کوئی اس کے اندر آیت نہیں ہے، تو اس وجہ سے کچھ لوگ جو ہے نا وہ آج کل اس کو ڈسپیوٹ کرتے ہیں کہ نہیں نہیں مدینہ منورہ کے بارے میں یہ تھا ہی نہیں. اب جب حدیث کا آپ نے کہا نہیں حدیث کو ہم نے نہیں ماننا، یا ہم نے فلانی حدیث کو نہیں ماننا، ہم نے فلانی حدیث کو ماننا ہے، اس کو نہیں ماننا، اس کو نہیں ماننا، تو پھر آپ جو ہے وہ اس طرح کی چیزوں کو چینج کر لیتے ہیں کہ بھائی مدینہ منورہ میں ایسا نہیں ہے. تو آج کل آپ دیکھیں گے کہ نان مسلم بھی مدینہ منورہ کے اندر چلے جاتے ہیں. بہرحال تو یہ اعلانات آئے تو نبی علیہ الصلوۃ والسلام نے کیا کیا کہ حضرت علی رضی اللہ تعالی عنہ کو حکم دیا کہ علی تم ان اعلانات کو لے کر کے جاؤ اور صدیق اکبر رضی اللہ تعالی عنہ کے قافلے کے اندر شامل ہو جاؤ، اور جب تم وہاں پہ پہنچنا نا حج کے موقع پر تو وہاں پر تم یہ اعلانات کر دینا، ٹھیک ہے. تو علی رضی اللہ عنہ جو ہے وہ، اچھا نبی صلی اللہ علیہ وسلم نے علی رضی اللہ عنہ کو اپنی اونٹنی بھی دے دی، ٹھیک ہے، اور وبا اس والی اونٹنی کا نام، ایک تو قصوہ تھی نا جس میں نبی علیہ الصلوۃ والسلام خود سفر کیا کرتے تھے، لیکن نبی علیہ الصلوۃ والسلام کے پاس ماشاء اللہ، اللہ ہمارے حضرت کو جزائے خیر دے، کتنے گھوڑے یہ گھوڑے بھی تھے اور یہ اونٹ بھی تھے، تو یہ بھی ہمیں بتا دیا، تو اور بھی اونٹنیاں اور بھی گھوڑے ہوتے تھے آپ صلی اللہ علیہ وسلم کے پاس، تو ایک اغوا اونٹنی کے ساتھ جو ہے وہ علی رضی اللہ عنہ کو روانہ کیا. تو علی رضی اللہ عنہ جب پہنچے تو اونٹنی کی آواز سن کر کے حضرت ابوبکر صدیق رضی اللہ عنہ پہچان گئے کہ لگتا ہے نبی صلی اللہ علیہ وسلم آ گئے، کیونکہ تو ان کی اونٹنی کی آواز ہے، صحیح ہے. تو جب باہر نکل کے دیکھا تو نبی علیہ السلام نہیں تھے بلکہ علی رضی اللہ عنہ تھے. تو ابوبکر صدیق رضی اللہ عنہ نے فوراً پوچھا کہ امیرن او مامورن، کہ تم امیر بن کر کے یہاں پر آئے ہو یا مامور بن کر کے آئے ہو. مامور کا مطلب یہ ہے کہ یو ول بی انڈر می، آئی ول بی دی ون گیونگ دی آرڈرز، ٹھیک ہے نا، اور اگر تم کو نبی صلی اللہ علیہ وسلم نے امیر بنا کر کے بھیجا ہے تو آئی ول اسٹیپ ڈاؤن، میں نیچے اتر جاؤں گا، تم امیر بن جانا، میں تمہارا حکم مان لیا کروں گا، ٹھیک ہے نا. تو ایسے سب سے بڑے صحابی ہیں، سب سے سینئر ہیں، سب سے جو ہے وہ بزرگ ہیں، لیکن فوراً تیار ہیں. اور نبی علیہ الصلوۃ والسلام بھی نا ایسے کرتے رہتے تھے، ٹیسٹنگ بھی کرتے رہتے تھے، لوگوں کو دکھاتے بھی رہتے تھے، ٹھیک ہے. تو جیسے کہ پیچھے ہم نے پڑھا نا ایک اور کہا تھا، کون سی جنگ تھی وہ، جنگ موتا کے بعد جو ایک تھی جس میں کہ عمر ابن عاص رضی اللہ عنہ کو امیر بنا دیا تھا، بالکل ہی فریش صحابی تھے وہ، اور ان کے نیچے جو ہے وہ عمر رضی اللہ عنہ بھی تھے اور ابو بکر صدیق رضی اللہ عنہ بھی تھے، ٹھیک ہے نا. کیونکہ ڈسپلن سکھانا تھا کہ ٹھیک ہے آپ اتنے بڑے ہو گئے ہوں گے، آپ اتنے بزرگ ہو گئے ہوں گے، اتنے نیک ہو گئے ہوں گے، لیکن پھر بھی آپ اپنے عقل سے نیکی کرنا چاہتے ہو یا تم میرے حکم کے اوپر نیکی کرنا چاہتے ہو، ٹھیک ہے. تو یہ بڑی امپورٹنٹ چیز ہے، نبی علیہ الصلوۃ والسلام یہ چیز سکھاتے تھے کہ بھائی رسول کا جو حکم ہے نا وہ ہے نیکی، ٹھیک ہے. تو اب ایک فریش صحابی کو امیر بنا کے جب رسول نے بھیج دیا صلی اللہ علیہ وسلم، تو اب ابوبکر صدیق رضی اللہ عنہ کے لیے بھی واجب ہے کہ وہ اس فریش صحابی کو ہی اپنا امیر مان لے، ٹھیک ہے. عمر رضی اللہ عنہ کے اوپر بھی واجب ہے کہ وہ اس فریش صحابی کو ہی اپنا امیر مان لے. آخر میں تو نبی علیہ السلام نے گویا کہ بظاہر مطلب سمجھانے کے لیے اس کی حد ہی کر دی نا، ٹھیک ہے نا، اس بات کی نبی علیہ السلام نے بالکل آخر میں اس کی حد کر دی. حد کا مطلب بالکل ایکسٹریم پہ لے گئے کہ جو آخری نبی علیہ السلام نے لشکر روانہ کیا اپنی وفات سے پہلے، اس لشکر کا امیر کس کو بنایا؟ حضرت اسامہ بن زید رضی اللہ تعالی عنہ کو، جو کہ 18 سال کے نوجوان تھے، اشرف بھائی سے بھی چھوٹے. احمد بھائی کو گویا کہ امیر بنا دیا کبھی، صحیح. تو 18 سال کے نوجوان کو امیر بنا کر کے بھیج دیا، اور اس لشکر کے اندر ابو بکر صدیق رضی اللہ عنہ کو بھی بھیجا، عمر رضی اللہ عنہ کو بھی بھیجا، اور ابو عبیدہ رضی اللہ عنہ بھی اس میں غالباً ہوں گے، زیادہ بڑے بڑے سارے صحابہ، ٹھیک ہے. تو ڈسپلن کے ایسے ایسے جو ہے نا وہ امتحان نبی علیہ الصلوۃ والسلام لیا کرتے تھے کہ تم کس کی مانتے ہو. ایک دفعہ حضرت ابو ابی بن کعب رضی اللہ تعالیٰ عنہ، ٹھیک ہے، ان کا نام کعب، انہی کے نام پہ رکھا گیا، ابی بن کعب رضی اللہ تعالیٰ عنہ بہت بڑے صحابی تھے، تو وہ نماز پڑھ رہے تھے، ٹھیک ہے. तो नबी अलैहिस्सलाम ने उनको आवाज़ दी। अब नबी अलैहिस्सलाम ने देखा भी नहीं था कि वो नमाज़ पढ़े, तो वो शायद किसी दूसरे हुजरे में नमाज़ पढ़ रहे होंगे। नबी अलैहिस्सलाम ने उनको आवाज़ दी, ठीक है, या आप आका आप, इस तरह से ना। तो उबई बिन काब जो है वो नमाज पढ़ रहे थे, आवाज़ आ गई, तो उन्होंने ना जरा सी तेजी कर दी, लेकिन नमाज मुकम्मल करके वो नबी अलैहिस्सलाम के पास गए। तो नबी अलैहिस्सलाम ने पूछा, उबई बिन काब इतनी देर क्यों लगा दी तुमने, मैं तुम्हें बुलाया था, तुम्हें इतनी देर क्यों लगा दी? तो उन्होंने फरमाया, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, मैं तो नमाज पढ़ रहा था ना, तो मैंने बस नमाज मुकम्मल करी, फिर मैं आ गया आपके पास, ठीक है। नबी सल्लल्लाहु अलैहि वसल्लम कि क्या तुमने अल्लाह ताला का वो हुक्म नहीं सुना कि जब अल्लाह उसका रसूल तुम्हें बुलाए तो तुम आ जाओ, तुम फौरन से उसका जवाब दो, ठीक है। तो तुम्हें नमाज तोड़ देनी चाहिए, नमाज तोड़ करके मेरे पास आ जाना चाहिए, ठीक है ना। लेकिन ये मतलब ये नहीं है कि अब शेख साहब आवाज दें तो नमाज तोड़ करके आ जाए, का मतलब ये नहीं है। हाँ, कोई इमरजेंसी हो, डिफिकल्ट सिचुएशन हो, जैसे कोई अंधा है, वो आपको अंदाजा हो गया कि भाई वो किसी कुएं में गिरने वाला है, या आपके जो ओल्ड पेरेंट्स हैं वो गिर गए हैं या उनके गिरने वाले हैं, इस किस्म की इमरजेंसी हो, तो उसमें भी नमाज तोड़ना चाहिए, ठीक है ना। यानी फर्ज भी तोड़ सकते हैं, नफिल तो उसकी दूसरी सिचुएशन है कि नफिल में जो है वो आप किसी के बुलाने पर तोड़ सकते हैं, ठीक है। लेकिन जब किसी की जान का खतरा हो, कि बहुत मुश्किल किसी के ऊपर परेशानी आने वाली हो, उस वक्त आप नमाज तोड़ सकते हैं, वरना किसी के बुलाने के ऊपर अब नमाज फर्ज नमाज नहीं तोड़ सकते। लेकिन नबी अलैहिस्सलाम का जो हुक्म था उसके ऊपर फर्ज नमाज भी तोड़ करके आ जाओ, ठीक है, क्योंकि फर्ज नमाज बताई कि अब थोड़ी सी अकल इस्तेमाल करनी होती है इसके लिए। सिंपल लॉजिक है भाई, तुम्हें फर्ज नमाज करना का हुक्म किसने दिया है? नबी अलैहिस्सलाम ने हुक्म दिया है ना, राइट। डायरेक्ट तो अल्लाह ताला ने तुम्हें हुक्म नहीं दिया कि फर्ज नमाज पढ़ा करो, तो जिस नबी ने तुम्हें फर्ज नमाज का हुक्म दिया है, वो नबी अगर तुम्हें बुला रहा है तो उसका हुक्म असल चीज है कि फर्ज नमाज असल चीज है, ठीक है ना। तो कॉमन सेंस भी इंसान को अक्सर गलतियों से बचा लेता है। बहरहाल, तो अली रतान जो है वो अबू बकर सिद्दीक रतान के बाद पहुंचे। अबू बकर सिद्दीक रतान ने उनसे पूछा और उन्होंने कहा कि नहीं, मामूर, ठीक है, आई एम स्टिल अंडर यू, मेरा काम खाली यह है कि मैं इन ऐलानात को हज में जा करके कर दूंगा। तो अबू बकर सिद्दीक रतान जो है वो फिर उनके साथ वहां पे पहुंचे, और फिर जब हज शुरू हुआ तो जब अबू बकर सिद्दीक रहता है जो है वो हज का खुतबा पढ़ लिया करते थे, तो उसके बाद फिर अली रतान को फरमाते थे, अली अब आप आकर के ऐलानात कर दें। तो अली रतान जो है उस मुकाम पे खड़े होकर के ये सारे ऐलानात करके लोगों को बता दिया करते थे, ठीक है। अच्छा, ये दूसरा हज मुसलमानों का हो गया। नबी अलैहिस्सलाम खुद इस हज के ऊपर नहीं गए। अच्छा, अगेन कमिंग बैक टू आवर फेवरेट टॉपिक, के आजकल के हिसाब से फेवरेट कोई मेरा कोई जाती उसमें कोई मजा नहीं आता मुझे कोई, ठीक है। लेकिन आजकल के हिसाब से बहुत अहम टॉपिक ये है कि जहां पे अली रज़ी अल्लाह अन्हु की बात आ जाती है ना, तो फिर वहां पर लोग वही कहते हैं, नहीं अच्छा अली रज़ी अल्लाह अन्हु को जो है वो नबी अलैहिस्सलाम ने अपना नुमाइंदा बना करके भेजा और खास अहमियत दी और खास ये किया, ठीक है, तो इसी वजह से जो है ना वो अली रतान को जो है वो नबी अलैहिस्सलाम के बाद नबी अलैहिस्सलाम का नायब बनना चाहिए था, खलीफा बनना चाहिए था, और दूसरे जो साहब हैं वो उनको खलीफा नहीं बनना चाहिए था, उन्होंने गलत किया कि अली रतान को खलीफा नहीं बनने दिया, और जो है ना वो अबू बकर सिद्दीक रतान को खलीफा बना दिया, ठीक है। तो इसके ऊपर जो है ना वो एक एक इम्पोर्टेंट पॉइंट जहन में इस वक्त आया था कि एक बात याद रखें कि खलीफा वलीफा वाली जो बहस है ना, ये तो इतनी एक्चुअली इम्पोर्टेंट है नहीं, ठीक है ना, कि खलीफा उनको बनना चाहिए था, उनकी बजाय जो है वो किसी और को बना दिया, ठीक है ना, ठीक है, इट्स इम्पोर्टेंट फॉर अस, ठीक है ना, लेकिन इट इज नॉट द बिगेस्ट प्रॉब्लम, ठीक है, इट इज नॉट द बिगेस्ट, ये सबसे बड़ा मसला नहीं है। सबसे बड़ा मसला क्या है, वो सिर्फ ये नहीं कहते कि उनको खलीफा बनाना चाहिए था और खलीफा नहीं बने, वो आगे बढ़ करके ये भी कहते हैं कि जिन्होंने उनको खलीफा नहीं बनने दिया ना, वो नाउज बिल्ला मुनाफिक थे, वो नाउज बिल्ला काफिर थे, वो नाउज बिल्ला जालिम थे, ठीक है ना। तो अब चूंकि सारे सहाबा जो है वो अबू बकर सिद्दीक रतान के साथ थे, तो सारे सहाबे जो है वो नाउज बिल्ला जालिम और फासिक और फाजिर और मुनाफिक और काफिर, ठीक है। तो इसके ऊपर ने जो है ना वो हमारे एक बड़े अकाबिर बुजुर्ग गुजरे हैं, उनकी एक बड़ी प्यारी सी, बड़ी छोटी सी, बड़ी आसान सी बात वो आपके सामने बयान करना चाहते हैं कि उन्होंने, अगर उनके अल्फाज मिल जाए तो बहुत ही अच्छा, आप लोगों तो के साथ शेयर किया था चंकल्स के पास। अबुल हसन नदवी रहमतुल्लाह अलैह, ठीक है, उन्होंने एक बड़ी प्यारी बात कही, ठीक है, उन्होंने कहा कि भाई ये जो तुम लोग कहते हो ना कि सारे सहाबा जो है वो नाउज बिल्ला मुनाफिक यानी काफिर और जालिम, ठीक है, तो जरा सोचो इस बात को कि तुम जाकर के फॉर एग्जाम्पल किसी गैर मुस्लिम मुल्क में जाओ और वहां पे जाकर के लोगों को जो है ना वो इस्लाम की दावत दो, ठीक है, कि भाई आप मुसलमान हो जाएं, हमारा दीन इतना अच्छा है और हमारा दीन जो है वो लोगों के हुकूक की बात करता है और हमारा दीन ऐसा है वो ऐसा है, बड़ा अच्छा अच्छा हमारा दीन है, ठीक है ना, तो जा करके उन लोगों को अपने दीन के बारे में बताओ अच्छी अच्छी बातें और उनको दावत दो कि हाँ भाई आप हमारे दीन को कबूल कर लें, है ना भाई, एक मुसलमान चाहता है ना, ठीक है, चाहे शिया हो चाहे सुन्नी हो, वो चाहता है कि लोग जो है वो मुसलमान हो जाए, उनके जैसे हो जाए, ठीक है ना। तो अब अगर आप जो है ना वो जाकर के ये वाली बातें करें और आगे से जो है वो जो नॉन मुस्लिम है वो आपसे कहे कि भाई तुम जो है ना हमें जो अच्छाई की तरफ बुला रहे हो, तुम जो हमें दावत दे रहे हो कि भाई जुल्म नहीं करना चाहिए और धोखा नहीं देना चाहिए और अल्लाह की इबादत करनी चाहिए और नेक बनना चाहिए और झूठ नहीं बोलना चाहिए और ये नहीं करना चाहिए वो नहीं करना चाहिए, तुम हमें बुला रहे हो अच्छी अच्छी चीजों की तरफ, जरा जा करके अपने दीन को तो देखो कि तुम्हारा जो दीन है उसके अंदर तुम्हारे नबी की तो किसी ने बात ही नहीं मानी, राइट, तुम्हारे नबी जो है वो चार बंदों से ज्यादा जो है ना किसी की तरबियत ही नहीं कर सके, नऊज बिल्ला सुमा नऊज बिल्ला, क्योंकि ये लोग यही कहते हैं ना कि चार सहाबी जो थे वो ठीक थे और बाकी सारे जो थे ना 1,20,000 सहाबी वो सारे के सारे जो है वो काफिर और मुनाफिक और नऊज बिल्ला जालिम थे। तो वो आगे से नॉन मुस्लिम अगर ये बात कहेगा कि यू जा करके अपने घर को तो चेक करो, पहले तुम्हारे घर के अंदर कोई नेक बना ही नहीं, तुम्हारे नबी किसी को अच्छा कर ही नहीं सके, बना ही नहीं सके, किसी काबिल ही नहीं बना सके, है ना, तो भाई हमें क्या फायदा होगा इस दीन से आकर के, जबकि जो असल प्रॉफिट के साथ लोग थे उनको फायदा नहीं हुआ तो हमें बात इस दीन से कैसे फायदा होगा। तो अब आप जवाब दें इस बात का, कोई जवाब दे सकता है इस बात का, कोई नॉन मुस्लिम आकर के एतराज कर दे मुसलमानों के ऊपर, तो किसी के पास बात का जवाब नहीं है अगर इनकी थ्योरी को मान लिया जाए के सारे सहाबा जो है मुनाफिक और काफिर हो गए थे, ठीक है, तो ऐसा हरगिज हरगिज नहीं हुआ था, ना तो इसके ऊपर कोई दलील है कोई प्रूफ है ना, यानी जिसको कहते हैं नकली दलील, ना कोई नकली दलील है इस बात के ऊपर कि सहाबा नाउज बिल्ला काफिर हो गए थे, ना अकली दलील है, क्या ना अकल से भी सोचे ना तो इट हैज एब्सोल्युटली नो सेंस, बिल्कुल इसकी कोई तुकी नहीं बनती, ठीक है, तो इस वजह से ना मसला इनका जो है ना वो ये है कि ये कहते हैं कि साहबा ने अली रतान को नहीं बनाने दिया और इस वजह से ना साहबा नाउज बिल्ला सारे के सारे इस तरह के हो गए थे। तो क्या नाम मुसल्ला, तो इस बात को अच्छी तरह से समझें और याद रखें कि जो इस किस्म की बातें साहबा के बारे में करता है तो उससे जो है ना वो हम किसी किस्म की अच्छाई की तवक्को नहीं रख सकते। दीन इस्लाम की खैर ख्वाही, मुसलमानों की हमदर्दी, मुसलमानों की खैर ख्वाही, इट इज नॉट इवन पॉसिबल फ्रॉम सच अ पर्सन, ठीक है, तो कभी भी गलतफहमी का शिकार ना हो कि भी वो तो अच्छे अच्छे काम करते हैं और अच्छी बातें करते हैं और ये करते हैं वो करते हैं। बहरहाल तो ये हो गया, नवी हिजरी के हज का वाक्या। इसके बाद 9 हिजरी के अंदर एक और वाक्या ये हुआ कि मुनाफिकीन का एक था सरदार जिसको रईसुल मुनाफिकीन कहा जाता था, ठीक है, उसका नाम था अब्दुल्ला बिन उबई, ठीक है, उबई बिन काब नहीं बल्कि अब्दुल्ला बिन उबई इब्ने सलूल, ये उसका पूरा नाम था। जी
किसी तरीके से मुसलमान को
हमने तो नहीं सुना वो किया था सुननी था क्या नहीं था यार, लेकिन वो एक खैर हुआ होना एक अलग डिस्कशन है, मैं तो खाली शिया सुनने की बात कर रहा हूँ, वो सुननी तक शिया नहीं था आपको गलत। हाँ वो था, वो तो एक पॉलिटिक्स की बात है। बहरहाल तो हाँ, तो रईसुल मुनाफिकीन अब्दुल्ला बिन उबई बिन सलूल जो है ना इसकी इसकी मौत आ गई, ठीक है, यानी ये मर गया, ठीक है। अब इसकी मौत के ऊपर जो है ना बड़े इंटरेस्टिंग किस्म के वाकयात हुए कि بظاہر تو اپنے آپ کو مسلمان کہتا تھا نا, ٹھیک ہے, اندر سے کافر تھا, منافق تھا, لیکن اوپر اوپر سے مسلمان کہتا تھا. تو اس وجہ سے نا اب ہر ایک کو پتا نہیں تھا, جو مدینہ منورہ میں باقی مسلمان رہتے تھے, ہر ایک کو اس کی حقیقت کا پتا نہیں تھا, ٹھیک ہے. تو لوگ اس کو جو ہے وہ مسلمان بھی سمجھتے تھے, اور اس کے خصوصاً جو اس کے قبیلے والے تھے وہ بھی اس کو مسلمان ہی سمجھتے تھے. کہتے تھے ہاں بھی ٹھیک ہے, یہ ڈسگری کرتا ہے کچھ باتوں کے اندر, لیکن ہے تو مسلمان ہی نا, اوپر سے کہہ رہے کہ میں مسلمان ہوں, نماز بھی پڑھتا ہے کر کے مسجد نبوی کے اندر. جیسے آج کل بھی بہت سارے لوگوں کے بارے میں ہم کہتے ہیں نا کہ اچھا یہ تو کعبۃ اللہ کی طرف ہی سجدہ کرتے ہیں, تو وہ اہل قبلہ ہیں, تو اس وجہ سے وہ مسلمان ہیں. تو آپ کو کیا حق پہنچتا ہے کہ آپ کہیں کہ نہیں وہ مسلمان نہیں ہے, ٹھیک ہے نا. تو اس طرح کی بے وقوفی کی باتیں وہ زمانے میں بھی ہو جایا کرتی تھیں کہ بھائی یہاں بھی یہ کہتا تو ہے مسلمان ہے تو مسلمان ہی ہے, ٹھیک ہے. ہر ایک کو تو تفصیل نہیں پتا ہوتی نا, وہ تو علماء کو, علم والوں کو تفصیل پتا ہوتی ہے کہ مسلمان ہونا جو ہے وہ صرف ادھر سجدہ کر لینے سے کوئی مسلمان ہی ہو جاتا ہے, ٹھیک ہے. سجدہ تو مشرکین مکہ بھی کیا کرتے تھے کعبۃ اللہ کی طرف, صحیح ہے. تو کیا اس وجہ سے وہ مسلمان ہو جائیں گے؟ ہرگز نہیں. بہرحال تو اب جو ہے نا وہ اس کے قبیلے والوں نے نبی علیہ الصلوۃ والسلام سے کہا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم آپ جو ہے نا وہ اس کی نماز جنازہ پڑھاتے ہیں جیسے کہ آپ دوسرے لوگوں کی نماز جنازہ پڑھاتے ہیں. تو نبی علیہ الصلوۃ والسلام تیار ہو گئے کہ ہاں میں اس کی نماز جنازہ پڑھاؤں گا. اب نبی علیہ الصلوۃ والسلام کو بھی پتا تھا, اور یہ جو بڑے بڑے صحابہ تھے ان کو بھی پتا تھا کہ یہ مسلمان نہیں تھا, یہ تو منافق تھا, اور اس نے کیسے کیسے جو ہے نبی علیہ الصلوۃ والسلام کو اذیتیں پہنچانے کی کوشش کری تھی, واقعہ عف کے اندر بھی اور احد کے موقع پر بھی اور دوسرے مواقع کے اوپر بھی, کیسے کیسے جو ہے نا پیٹھ پہ خنجر کھوپنے والی اس نے حرکتیں کری تھیں. تو عمر رضی اللہ تعالیٰ جو تھے نا, وہ آپ کو پتہ ہی ہے کہ وہ آخر کو عمر تھے رضی اللہ تعالیٰ, ٹھیک ہے. تو انہوں نے کہا اللہ کے نبی وسلم یہ کیسے ہو سکتا ہے کہ آپ اس کی نماز جنازہ پڑھا دیں, ٹھیک ہے نا. ابو بکر صدیق اللہ تعالیٰ جو تھے نا وہ ذرا سے مختلف تھے. ابو بکر صدیق اللہ تعالیٰ جو تھے وہ بس نہ ادھر دیکھتے تھے نہ ادھر دیکھتے تھے, بس نبی علیہ السلام ہے نا, بس پیچھے پیچھے. ان کو نسبت اتحادی کی انتہائی کیفیت حاصل تھی, بالکل 100%, ٹھیک ہے. تو وہ تو اس طرح کی باتیں کرتے ہی نہیں تھے, نہ صلح حدیبیہ کے موقع پر انہوں نے کوئی بات کری, نہ کسی اور موقع پر انہوں نے کوئی بات کری. بس عمر رضی اللہ عنہ جو ہے وہ اس وقت بھی وہ کرتے تھے, لیکن محبت اتنی شدید تھی نبی علیہ الصلوۃ والسلام کے ساتھ عمر رضی اللہ عنہ کی کہ نبی علیہ الصلوۃ والسلام ان کی باتوں کو مائنڈ نہیں کیا کرتے تھے, ٹھیک ہے نا. تو وہ ان کو برداشت کر لیتے تھے, ان کو کہتے ہیں عمر ٹھیک ہے ٹھیک ہے بس صحیح ہے صحیح ہے, اس طرح سے محبت کرنے والے کو جس طریقے سے. تو عمر رضی اللہ عنہ جو ہے نا وہ کہہ رہے ہیں نبی صلی اللہ علیہ وسلم آپ کیسے پڑھا سکتے ہیں اس کا جنازہ؟ آپ نبی صلی اللہ علیہ وسلم کہ نہیں میں پڑھاؤں گا. عمر رضی اللہ عنہ جو ہے نا انہوں نے کیا کیا کہ نبی علیہ الصلوۃ والسلام جو چادر اوڑے ہوئے تھے نا اس چادر کو پکڑ کے کھینچنا شروع کر دیا کہ نہیں آپ نہیں جا سکتے, آپ ان کے نماز جنازہ اس کے نماز جنازہ پڑھانے نہیں جا سکتے. نبی صلی اللہ علیہ وسلم عمر چھوڑو مجھے میں جاؤں گا, عمر چھوڑو مجھے میں جاؤں گا. عمر رضی اللہ عنہ کھینچے چلے جا رہے ہیں, نبی صلی اللہ علیہ وسلم آگے سے جو ہے وہ چلے چلے جا رہے ہیں. پھر عمر رضی اللہ عنہ بعد میں فرماتے ہیں کہ میں بعد میں سوچتا ہوں کہ میں کیا کر رہا تھا, میں اللہ کے نبی علیہ الصلوۃ والسلام کو فورسفلی روکنے کی کوشش کر رہا تھا, ٹھیک ہے. تو میں اس کے اوپر بہت استغفار کرتا ہوں, لیکن اس دن پتہ نہیں میرے اوپر کیا سوار ہو گیا تھا کہ میں ایسے کرنا شروع ہو گیا. تو نبی علیہ الصلوۃ والسلام نے نماز جنازہ جو ہے نا وہ پڑھانے کا ارادہ کر لیا, اور جا کر کے نماز جنازہ جو ہے نا وہ پڑھا بھی دی, ٹھیک ہے. اور اس کے بعد جو ہے اس سے بھی زیادہ کہ نبی علیہ الصلوۃ والسلام جو ہیں وہ اس کی قبر کے اندر باقاعدہ اتر بھی گئے, ٹھیک ہے. اور اچھا اس وقت جو ہے نا وہ ان کے بیٹا جو تھا وہ بھی تھے, تو وہ پکے مومن, ٹھیک ہے نا. لیکن اس وقت جو ہے وہ ایک تو یہ تھا کہ پکے منافق ہونے کی تو کوئی کنفرمیشن وغیرہ نہیں آئی ہوئی تھی, تو اس وجہ سے نا بیٹے نے بھی جو ہے نا نبی علیہ الصلوۃ والسلام سے یہ ریکویسٹ کر دی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم میرے باپ کے بہت گناہ ہیں, مجھے پتا ہے کہ وہ بہت گناہ گار ہے, اس نے بہت آپ کو تکلیفیں پہنچائی ہیں, لیکن بہرحال میرا باپ ہے تو میں چاہتا ہوں کہ اللہ تعالیٰ اس کو معاف کر دے, ٹھیک ہے نا, اس کے گناہوں کو. تو اگر آپ جو ہے نا وہ اپنا کرتا دے دیں نا, اپنا کرتا, ٹھیک ہے, تو وہ اگر ہم اس کی قبر کے اندر رکھ دیں گے تو شاید اس کرتے کی برکت کی وجہ سے نا یہ قبر کے عذاب سے بچ جائے, ٹھیک ہے. تو نبی علیہ الصلوۃ والسلام نے اپنا کرتا جو ہے وہ عبداللہ بن ابی کے لیے دے دیا کہ اس کرتے کو جو ہے نا وہ اس کی قبر کے اندر ٹھیک ہے ڈال دینا, صحیح ہے. تو اور بھی زیادہ حیرت کی بات کہ نبی علیہ الصلوۃ والسلام نے اپنا مبارک کرتا ہے نا, ہم تو نبی علیہ الصلوۃ والسلام کا ایک بال مل جائے کہیں پہ دیکھنے کے لیے تو آنکھوں کو لگاتے ہیں, چومتے ہیں اور نہ جانے کیا کیا, اور واقعی اس کی اتنی اہمیت ہوتی ہے. آپ سنیں پورا اپنے بدن کا لگا ہوا کرتا جو ہے اس کو دے دیا, ٹھیک ہے. تو عجیب و غریب بات کیا نبی علیہ الصلوۃ والسلام کر رہے ہیں. تو اس کے اوپر پھر جو علماء ہیں انہوں نے اس کی ریزن لکھی کہ نبی علیہ الصلوۃ والسلام جو کرتا دیا تھا نا, تو آپ صلی اللہ علیہ وسلم کو بھی پتا تھا کہ میرے کرتے سے اس کو کوئی فائدہ نہیں ہوگا, ٹھیک ہے نا, کیونکہ اس کے دل کے اندر ایمان ہے ہی نہیں, یہ تو کافر ہے, ٹھیک ہے. تو جس کے دل میں ایمان نہ ہو اس کو اس قسم کی کوئی چیز فائدہ نہیں پہنچا سکتی, ٹھیک ہے. لیکن نبی علیہ صلی اللہ علیہ وسلم نے پھر کیوں دے دیا کرتا, اس کی وجہ یہ تھی کہ جب غزوہ احد سوری غزوہ بدر کے اندر مکہ مکرمہ کے لوگ جب قیدی بن کر کے آئے تھے نا, ٹھیک ہے, تو ان میں نبی علیہ الصلوۃ والسلام کے اپنے سگے چچا حضرت عباس رضی اللہ تعالیٰ بھی موجود تھے, ٹھیک ہے نا. تو عباس رضی اللہ تعالیٰ کا جو اوپر کا کرتا تھا نا, وہ فائٹنگ کے دوران ظاہر ہے لڑائی وڑائی میں پھٹ گیا تھا ان کے, تو ان کے اوپر کرتا نہیں تھا ان کے پاس پہننے کے لیے, ٹھیک ہے. تو اب نبی علیہ الصلوۃ والسلام دیکھا بھی کوئی اپنا کرتا دے دے, کسی کے پاس ایکسٹرا ہوگا تو وہ, لیکن وہ اتنے بڑے لمبے چوڑے تھے کہ کسی دوسرے کا کرتا ان کو فٹ ہی نہیں آ رہا تھا, ٹھیک ہے. تو اس موقع پر جو ہے نا وہ عبداللہ بن ابئی کا جو کرتا تھا وہ بالکل ان کو فٹ آ رہا تھا, تو عبداللہ بن ابئی نے جو ہے نا وہ اپنا کرتا اس وقت دے دیا تھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم, بولتا تو تھا نا اوپر سے اللہ کے نبی صلی اللہ علیہ وسلم, تو اس نے بولا کہ میں آپ کے چچا کے لیے اپنا کرتا پیش کرتا ہوں, تو نبی علیہ الصلوۃ والسلام نے اس کو قبول کر لیا تھا, اس وقت ضرورت تھی. تو نبی علیہ الصلوۃ والسلام دراصل اس کا جو یہ احسان اس کا چڑھا ہوا تھا نا, ٹھیک ہے, وہ احسان اتارنا چاہتے تھے, تو وہ اپنا کرتا دے کر کے اس کا احسان اتار دیا کہ بس میں تمہارا کوئی احسان بھی نہیں رکھنا چاہتا, ٹھیک ہے, کہ کہیں آخرت کے اندر نا تمہارے اوپر میرے احسان کرنے کی وجہ سے کوئی فائدہ نہ ہو جائے تمہیں, ٹھیک ہے. تو بہرحال اس کا یہ معاملہ تھا. اچھا پھر جو ہے نا یہ آیت بھی نازل ہو گئی کہ ولا تصلی علی احد منہم ماتا, کہ تم جو ہے نا ان میں سے, یعنی جو منافقین ہیں, یہ سورہ توبہ کی آیت ہے, کہ ان منافقین میں سے اگر کوئی مر جائے نا تو آپ ان کے اوپر نماز نہ پڑھیں. اب اللہ کا حکم اس کے بعد, اچھا اللہ تعالیٰ بھی چاہتے تھے یہ سارا کچھ ہونا ہے نا, تو یہ آیت جو ہے وہ پہلے بھی آ سکتی تھی, لیکن نہیں پہلے نہیں آئی, یہ جو ہے جب نبی علیہ الصلوۃ والسلام نماز پڑھا چکے ہیں نا اس کے بعد یہ آیت آ رہی ہے. اللہ کے ہر کام کے اندر حکمت ہوتی ہے کیوں اللہ تعالیٰ نے کام کیا. تو بعد میں یہ آیت آ گئی کہ آپ جو ہے نا ان میں سے کسی کے اوپر بھی اگر یہ مر جائیں تو نماز مت پڑھیں, کبھی بھی نماز نہ, ابداً کبھی بھی نماز نہ پڑھیں ان کے اوپر. ولا تقم علی قبرہ, اور ان کی قبر کے اوپر مت کھڑے ہوں. نبی علیہ السلام قبر پہ کھڑے بھی ہو چکے تھے, اتر بھی چکے تھے, کرتا بھی دے چکے تھے, اس کے بعد اللہ تعالیٰ نے آیات نازل فرمائی, ٹھیک ہے. انہم کفروا باللہ ورسولہ وماتوا وہم فاسقون, ٹھیک ہے, انہوں نے جو ہے نا وہ اللہ اس کے رسول کا کفر کیا, انکار کیا ان کی باتوں کا, اور یہ اس حالت میں مر گئے کہ یہ اسی فسق فجور کی حالت میں تھے, ٹھیک ہے, اسی گناہ کی حالت میں تھے, توبہ کیے بغیر مر گئے, ٹھیک ہے. اچھا اس کے بعد ایک اور بات یہ ہوئی کہ نبی علیہ الصلوۃ والسلام نے جو ہے نا وہ اس کے لیے استغفار بھی کرنا شروع کر دیا تھا, اللہ اس کے گناہوں کو معاف کر, دعا جس طرح سے کرتے ہیں اللہ اس کے گناہوں کو معاف کروا دیں, ٹھیک ہے. تو اس کے اوپر بھی جو ہے نا وہ عمر تعالیٰ فرمانے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم یہ تو کافر ہے, اس کے گناہوں کو اللہ تعالیٰ معاف کیسے کرے گا. اللہ تعالیٰ نے بھی آیت نازل فرما دی اس وقت, ٹھیک ہے, سورہ توبہ کی ہی آگے کی آیت ہے, بلکہ اس والی آیت سے پہلے, کہ استغفر لہم او لا تستغفر لہم, ٹھیک ہے, کہ آپ ان کے اوپر استغفار کریں یا آپ ان کے اوپر استغفار نہ کریں, ٹھیک ہے. یہ ایک اور جگہ پہ فرمایا سواؤن, برابر ہے, آپ ان کے لیے استغفار کریں آپ ان کے لیے استغفار نہ کریں, دونوں برابر ہے. یہاں پہ سواؤن کا لفظ نہیں ہے, لیکن ہے کہ استغفر لہم او لا تستغفر لہم. ان تستغفر لہم 70 مرہ, اگر آپ 70 مرتبہ بھی ان کے اوپر استغفار کریں گے نا, فلن یغفر اللہ لہم, اللہ تعالیٰ ہرگز ان کی مغفرت نہیں کرے گا, ٹھیک ہے نا, اللہ تعالیٰ ہرگز ان کی مغفرت نہیں کرے گا. ذالک بانہم کفروا باللہ ورسولہ, یہ کیوں کیوں اللہ تعالیٰ مغفرت نہیں کرے گا, اس لیے کہ انہوں نے اللہ اور اس کے رسول کے ساتھ کفر کیا ہے, ٹھیک ہے. واللہ لا یہد القوم الفاسقین, اور اللہ تعالیٰ نے ان ایسے فاسقوں کو جنت کی طرف ہدایت نہیں دیتا, مغفرت کی طرف ہدایت نہیں دیتا, ٹھیک ہے. تو اب عمر رضی اللہ عنہ نے جو ہے نا وہ یہ آیت سنی نا, تو عمر رضی اللہ عنہ نے کہا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم, اللہ تعالیٰ نے کہا نہیں ہے آپ کے اوپر ہی آیت نازل ہوئی, اللہ تعالیٰ نے کہا کہ اگر آپ 70 مرتبہ بھی استغفار کریں گے نا میں ان کو نہیں بخشوں گا, نبی صلی اللہ علیہ وسلم نے کہا کہ میں 70 سے زیادہ کروں گا, ٹھیک ہے. یعنی نبی علیہ الصلوۃ والسلام ہیڈ اے پلان ان ہز مائنڈ, ٹھیک ہے نا, اینڈ ہی واز بینٹ آن دیٹ پلان, ٹھیک ہے, کہ میں نے یہ کرنا ہے, صحیح ہے جی. 70 का मतलब बहुत ज्यादा होता है, लेकिन इस कॉन्टेक्स्ट के अंदर 70 को 70 ही लेकर के ट्रीट किया गया, मैं 70 से ज्यादा कर दूंगा, ठीक है। यानी अगर बहुत ज्यादा का मतलब भी लें तो मैं बहुत ज्यादा से भी बहुत ज्यादा करूंगा, ठीक है, क्योंकि 70 के ऊपर फिर 700 भी तो आता है ना, जो कि 70 से भी बहुत ज्यादा होता है, मैं 700 मरतबा कर लूंगा इसके वस्ते पर। बहरहाल तो हुआ ये कि नबी अलैहिस्सलाम ने इसके साथ जो इतना अच्छा मामला किया ना बज़ाहिर, ठीक है ना, तो इससे जो है ना वो इसका पूरा का पूरा कबीला, जो कि अक्सर वो लोग मुनाफिकी थे, वो लोग ईमान वाले नहीं थे, लेकिन इस फेल को देख करके वो सारे के सारे जो है ना वो पक्के इस्लाम के अंदर दाखिल हो गए और मुसलमान हो गए, ठीक है। तो उन्होंने अपनी मुनाफिकत से तौबा कर ली, इसके पूरे के पूरे जो एक गैंग था इसका, राइट, गैंग था इसका ना, उसने तौबा कर ली। बहरहाल नबी अलैहिस्सलाम असल में यही चाहते थे, इस वजह से इतना आउट ऑफ द वे जाकर के इसके साथ ये सारे मामला किए। ये तो अभी नहीं कह सकते, लेकिन कम से कम इसका जो गैंग था या इसके जो कबीले के लोग थे जो कि मुनाफिकत में इसके साथ साथ हुआ करते थे, तो उन्होंने जो है ना वो कम से कम तौबा कर ली। ये भी पॉसिबल है, कहीं पे हो सकता है अगर लिखा हुआ मिल जाए, जो कि मैंने नहीं देखा है, इस वजह से कह नहीं सकता, कि मदीना मुनव्वरा के जितने मुनाफिकीन थे उन्होंने तौबा कर ली, ठीक है ना, इट इज पॉसिबल कि ऐसा हो गया, ठीक है। क्योंकि इसके बाद जो फितने हुए हैं ना, इसके बाद यानी इस वाक़े के बाद, ये जो अब्दुल्ला बिन उबई जो मर गया और उसके साथ मुनाफिकीन ने जो है वो तौबा कर ली, इसके बाद जो दीन इस्लाम के अंदर फितने पैदा हुए हैं वो किन्होंने पैदा किए हैं? वो मदीना मुनव्वरा के मुनाफिकीन ने पैदा नहीं किए, बल्कि वो यहूदियों ने पैदा किए, ठीक है, वो यहूदियों ने पैदा किए जो कि एक्सपेल हो चुके थे, अब वो मुनाफिक बन करके वापस मदीना मुनव्वरा आए, ठीक है ना। और उनके साथ फिर जो लोग शामिल हुए वो कौन लोग थे, ठीक है, सारे तो यहूदी इतनी बड़ी तादाद में नहीं आ गए कि जिन्होंने आकर के फिर बलवा वगैरह करना शुरू कर दिया, तो वो कौन लोग थे जो कि यहूदियों की असिस्टेंस करते थे, वो लोग थे जो कि फिर बाद में मुसलमान हुए। हजरत उस्मान रज़ी अल्लाह तआला अन्हु के जमाने में जब फुतूहात हुई तो उस वक्त जो नए नए लोग मुनाफिक हुए थे ना, तो वो फिर इन यहूदियों की के साथ जो है वो मिल गए थे, और उन्होंने फिर मिल करके जो है ना वो बहुत ज्यादा फसाद मचाया था, और उस फसाद के अंदर फिर कुछ जो मोमिनीन थे वो भी गलत फहमी की वजह से उसका हिस्सा बन गए, गलत फहमी की वजह से या उनका अपना अपना इज्तिहाद था उसकी वजह से उसका हिस्सा बन गए। तो एक इस तरह से अगर देखा जाए तो दाऊद भाई का जो सवाल है कि क्या सारे मुनाफिकीन जो है मुसलमान हो गए थे, तो हाँ, इस बात समझ में आती है कि हाँ, जो उधर मदीना तैयबा के एरिया के अंदर जो मुनाफिकीन थे वो सारे के सारे मुसलमान हो गए होंगे उस वक्त। बहरहाल तो ये एक बड़ा, यानी बहुत मेजर बड़ा वाकया तो नहीं था, लेकिन ये एक सिग्निफिकेंट वाकया है जो कि 9 हिजरी के अंदर हुआ। और 9 हिजरी के अंदर एक और भी काफी इंपॉर्टेंट चीज हुई कि सूद जो है ना, इंटरेस्ट, यूजरी, ठीक है, ये इससे पहले तक हराम नहीं हुआ था। 9 हिजरी के अंदर सूद की हुर्मत का भी हुक्म आ गया, ठीक है, लेकिन इसका ऐलान जो है वो नबी अलैहिस्सलाम सलाम ने 10 हिजरी में जो हज्जतुल विदा का मौका हुआ तो उसमें फिर सूद की हुर्मत का, वो जो मशहूर तरीन आप का खुतबा आराफात है उसके अंदर सूद की हुर्मत का ऐलान किया, लेकिन जो अल्लाह ताला की तरफ से आयत आ गई इसकी हुर्मत की वो 9 हिजरी के अंदर आ चुकी थी, ठीक है। एक दो और छोटे कुछ अहकाम हैं जिनमें फिर काफी तफसील करनी पड़ जाएगी, तो वो हम अभी छोड़ते हैं। इसके बाद 9 हिजरी का एक और जो बड़ा सिग्निफिकेंट मामला है जो कि अगली क्लास में हम पढ़ेंगे, वो ये है कि 9 हिजरी में ना फिर नबी अलैहिस्सलाम जो है वो मदीना तैयबा के अंदर गोया के सेटल्ड हो गए एक तरह से, ठीक है। अब वो सारे गजवात वगैरह के जो ट्रैवल्स हुआ करते थे तो वो ट्रैवल्स जो है वो आपसे मौकूफ कर दिए, गजवा तबूक वो आखिरी ट्रैवल था उसमें आपसे बाहर गए थे, तो आप सल्लम फिर मस्जिद नबवी के अंदर या अपने हुजरे के बाहर बस आकर के तशरीफ रखते थे, और एक पिलर था जिस जो कि आज भी रोज़े मुबारक के ऊपर आप जब जाते हैं ना जन्नत रियाजुल जन्ना, तो वहां पे लेफ्ट साइड पे कुछ पिलर्स नजर आते हैं, तो उनमें से एक पिलर क्या है, इस्तवानतुल वफूद, ठीक है ना, वफूद का पिलर, वहां पे नबी अलैहि सलाम के लिए एक जगह बना दी जाती थी, आप सल्लम अपने घर से निकल करके वहां पे बैठ जाया करते थे, اور دور دور سے وفد یعنی ڈیلیگیٹ جو ہے نا وہ لوگوں کے آ کر کے نبی علیہ الصلوۃ والسلام سے ملاقاتیں کیا کرتے تھے, ٹھیک ہے نا. تو لوگ جو ہے وہ آ کر کے اسلام بھی قبول کرتے تھے یا ویسی ملاقاتیں کرنے کے لیے آیا کرتے تھے. تو اس طرح کے پھر بہت سارے ڈیلیگیشنز نبی علیہ الصلوۃ والسلام کے پاس اس سال کے اندر آئے. اس وجہ سے اس سال کو جو ہے وہ عام الوفود بھی کیا جاتا ہے, عام الوفود بھی کہا جاتا ہے, ٹھیک ہے نا, کہ یہ ڈیلیگیشنز کا سال تھا. نو ہجری نا, ٹھیک ہے, ابھی 10 ہجری میں پہنچی نہیں ہے. تو عام الوفود جو ہے وہ بھی اس کو کہا جاتا ہے. عام الوصال جو اگلا سال ہے نا 10 ہجری, وہ ہے عام الوصال. وہ انشاءاللہ بعد میں پڑھیں. کسی کوئی سوال ہے, کوئی کامنٹ ہے تو وہ ابھی پوچھ سکتے ہیں یا شیئر کر سکتے ہیں ہمارے ساتھ. جی نہیں, لیکن وہ واقعہ تو اس وقت سے پہلے کی بات ہے نا ساری. وہ ہے تبوک کے موقع کے اوپر ہی. نہیں نہیں نہیں, احد کے بہت بعد کی بات ہے وہ. وہ میں نے سنا تھا اس میں مولانا مکی جاری صاحب کے, اس میں یہاں پہ کتاب میں تو نہیں پڑھا, لیکن وہ بہت یعنی ابھی ریسنٹ بات تھی, لیکن وہ اس سے کافی اس سے پہلے کی. اور اس وقت تو نبی علیہ السلام گئے ہوئے تھے نا باہر. یہ تو اب تو اب مدینہ منورہ میں آ چکے ہیں, اب یہاں سے مزید کوئی ٹریولنگ نہیں ہو رہی, بس ایک وہ جو حج کی ٹریول ہوگی وہ اگلے سال ہوگی حج کے سفر. ٹھیک ہے, چلے. تو کوئی ضروری نہیں ہے کہ ہم ایکسٹرا ٹائم وقت پر, کلاس ختم ہو گئی. وآخر دعوانا ان الحمد للہ رب العالمین. السلام علیکم و رحمۃ اللہ وبرکاتہ. اچھا, فقہ کی کلاس ابھی ہونی ہے تو اس کو بھی.